अस्सलाम वालेकुम, मेरा नाम मोहम्मद अल्ताफ़ है और मैं जिस किताब को आज पढ़ने लगा हूँ उसका नाम है इकबाल के हुजूर में, जिसको सैयद नज़ीर नियाज़ी ने लिखा है। सफ़ा नंबर 1, जुमला हकूक महफूज हैं। नाशर प्रोफेसर मोहम्मद मुनव्वर नाज़म, इकबाल अकेडमी पाकिस्तान। तबाए अव्वल 1977, तबाए दोम 1988, तबाए सोम 2007। फरिश्ते मज़ामीन बला मुकदमा, इकबाल के हजूर नशिस्तें और गुफ्तगू, इस्तदारक ज़मीमा इशारिया। सफ़ा नंबर 3, बला मुकदमा, हज़रत इलामा के हजूर राकमुल हरूफ के नशिस्तों और गुफ्तगू की ये रुदाद जो असा हज़रत इलामा के इरशादात और तवील अयाम अलालत की रोज़मर्रा कैफियतों के बयान पर मुश्तमिल है, बिला मुकदमा शाया हो रही है और होनी चाहिए भी। मुकदमा की नौबत तो जब ही आएगी जब इस रुदाद की इज अव्वल ता आखिर तकमील हो जाए। ये रुदाद नहायत तवील है और 1918 से लेकर जब राकम अल हरूफ पहले पहल हजरत अलामा की खिदमत में हाजिर हुआ 1938 तक इनका साल वफात है, कम बेश 20 बरस की मुद्दत पर हावी। इस दौरान में इब्तदा यानी 1919 के पुरअशूब अयाम में जब मार्शला का दौर दौरा था और फिर तहरीक तुर्क मवालात के बायस जिस सिलसिला तलीम धर्म ब्रह्म हो रहा था, ये सूरत ही नहीं थी ना ऐसी कोई तकरीब के हज़रत अलामा के हजूर बारजाबी की दरख्वास्त की जाती, अला ये कि हज़रत अलामा किसी जलसे में तशरीफ़ लाए या कोई ऐसा और इतफाक़ हुआ हो तो इसके इनके इरशादात से मुस्तफीद होने और थोड़ी बहुत गुफ्तगू कांग्रेस मौका भी मिल गया। फिर जब 1920 में राकम अल हरूफ ने लाहौर से अलीगढ़ का रुख किया और अलीगढ़ से 1925 में दिल्ली का, तो इस वक्त से 1936 तक ममूल ये था कि साल में दो एक मरतबा कभी निस्बतन तवील और कभी मुख्तसर वक्फों के बाद लाहौर आता, हज़रत अलामा की खिदमत में हाजिर होता और इनके इरशादात सुनता और बाहतियात महफूज कर लेता। 1936 में अलबत्ता जब राकम अल हरूफ बज़ाहिर मुस्तकिलन लाहौर मुंतकिल हो गया तो इसे ये सआदत नसीब हुई कि शबो रोज़ हज़रत अलामा की खिदमत में हाजिर रहे और इनके यहाँ नशिस्तों और गुफ्तगू में हिस्सा ले। बाएं हमा इन औराक में जो इस वक्त कायरीन के सामने हैं सवा दो बरस की इस कलील मुद्दत के सिर्फ एक हिस्से का जिक्र है, तकरीबन 4 महीनों का, जनवरी 1938 से लेकर अप्रैल 1938 के अशरा सनी तक, ये इसलिए के साल हा साल। सफ़ा नंबर 4, के अहियाब व जहाब दुश्वारियों और परेशानियों के बाद जब राकम अल हरूफ इन यादाश्तों को जो हज़रत अलामा के अरशादात अवारज और कफ़ियत मिजाज के बारे में जमा हो रही थी तरतीब देने बैठा तो सहूलत इसी में नज़र आई कि इसकी इब्तदा 1938 से करे। बात यह है कि 1939 1938 में यानी हज़रत अलामा की वफ़ात के कुछ दिनों बाद राकम अल हरूफ इनको बाकायदगी से कलम बंद कर रहा था, यह सिलसिला जारी ना रहा बल्कि दफ्तर रुक गया। कुछ बासबाब तब्दीली हालात और कुछ इन मजबूरियों के बाद जो इसे फिर दिल्ली वापस लेगी, यूं भी ये काम खासा दुशवार और फुर्सत तलब था। बहरहाल मुझे कहना यह है कि 1938 1939 में इन यादाश्तों का सिर्फ एक मामूली सा हिस्सा मरतब हो सका, बाकी सब बेतरतीब पड़ी रहीं। साल हर साल गुजर गया और फिर जो इनकी जमा व तदवीन का अहतमाम करने लगा और कागज़ों के इस तोमार से जिसमें ये सब यादाश्तें लिपटी थीं एक एक पुर्जा अलग करते हुए इन्हें मुख्तलिफ अदवार में तकसीम किया तो इस ख्याल से कि बातबार मजामीन चूँकि इनकी अशात में कायदे ज़मानी यानी तकदम व ताखर का सवाल ही पैदा नहीं होता था, किस मुँह किस सना की यादाश्तों की पहले तदवीन होनी चाहिए और किस की बाद में, लिहाजा इसकी इब्तदा कहीं से भी की जाए मज़ाक़ा नहीं, यही तय कि अव्वल 1938 की यादाश्तों को जो पहले ही से मरतब पड़ी हैं तरतीब दे लिया जाए। ज़ेर नज़र मजमूआ गोया 1938 की यादाश्तों पर मुश्तमिल और दो हिस्सों में मनकसम है, इनकी ज़खामत भी कम बेश यकसा है। जुज़ अव्वल की इब्तदा यकम जनवरी 1938 से होती है और अख्ताम 21 मार्च 1938 पर, जुज़ दोम की 22 मार्च से ता 21 अप्रैल, लेकिन जैसा कि कायरीन खुद भी महसूस करेंगे इन यादाश्तों की तरतीब जिस तरह हुई इससे कई एक मुबहस तशन्ना रह गया, लिहाजा राकम अल हरूफ मजबूर हो गया कि इनके अयाम इनके आखिर में एक इस्तदारक और मुतअद्दद ज़मीमों का इजाफा कर दे। जुज़ दो में भी गलबन यही सूरत पेश आएगी, ये बहरहाल एक मजबूरी थी जिसकी तसरी राकम अल हरूफ ने आगे चलकर नहायत वाज़ अल्फाज में कर दी है। सफ़ा नंबर 5, जुज़ दोम के बारे में ये भी इशारा भी है कि कर दिया गया है कि تو اس لیے کہ جز اول کی طرح جز دوم کی ترتیب بھی مکمل ہو چکی ہے۔ پھر شروع شروع میں تو اگرچہ قیاس یہی تھا کہ ان دونوں اجزاء کی اشاعت ایک ہی جلد میں ہو سکے گی، لیکن دوران طباعت میں جب ان کی بڑھتی ہوئی خزامت کا احساس ہونے لگا تو مناسب یہی نظر آیا کہ اس مجموعے کی تقسیم دو حصوں میں کر دی جائے۔ یہاں یہ غرض عرض کر دینا ضروری ہے کہ حضرت علامہ کے حضور راکم الحروف کی نشستوں اور گفتگو کی سروداد کی حیثیت دراصل ایک روزنامچے کی ہے، جو کبھی باقاعدہ اور کبھی باقاعدہ کئی کئی دنوں کے بعد لکھا گیا، لیکن اس التزام کے ساتھ کہ جیسے جیسے معمولاً راکم الحروف تنہا یا احباب کے ساتھ حضرت علامہ کی خدمت میں صبح و شام حاضر ہوتا ہے، جیسے جیسے حضرت علامہ اپنی کفیت مزاج اور طبیعت کا حال بیان فرماتے یا جیسے جیسے ان کے عوارض میں شدت یا تخفیف رونما ہوتی، لہذا ان کی تیمارداری اور خبر گیری کے پیش نظر ہمارا معمول بدلتا رہتا۔ ان سب باتوں کا لحاظ رکھ لیا جائے، ہمارا معمول تو یہی تھا کہ جیسے وہاں طے ہوتا ہے یا جیسے حضرت علامہ خود ہی ارشاد فرماتے جوید منظر کا رخ کرتے، حضرت علامہ کی خدمت میں حاضر ہوتے، مزاج پوچھتے، رات کیسے طبیعت کیسی رہی، دن کیسا گزرا، عوارض کا کیا حال ہے، کوئی خاص بات تو نہیں، یوں کفیت مزاج سے دعا، دعا سے غذا، غذا سے پرہیز اور پرہیز سے علاج، معالجے کی گفتگو شروع ہو جاتی، کوئی موضوع زیر بحث آ جاتا یا حضرت علامہ خود ہی کوئی موضوع چھیڑ دیتے اور بات سے بات چل نکلتی، لہذا ہماری نشستوں پر رہے شخصیت اور شخصیت کے ساتھ ساتھ بالخصوص اس حقیقت پر کہ یہ علامہ ہی تھے جنہوں نے باوجود اپنی شدید علالت کے اسلامیان ہند کے مستقبل کو اس رستے پر ڈال دیا جو اسلام کا اک تقضا اور اس کے تصورات اجتماع و عمر ان کے عین مطابق تھا، انہوں نے غلط نہیں کیا تھا۔ پس از من شار من خوانن و دریا بند و می گوند جانے را دگر دو کرد یک مرد خود آگاہ۔ صفحہ نمبر 6۔ میرا خیال ہے کہ قائرین شاید اس انداز ترتیب کو پسند کریں گے، اس لیے یوں حضرت علامہ کے رشادات اور گفتگو کا پس منظر ان کے سامنے ہوگا۔ بات یہ ہے کہ حضرت علامہ کے ابتدائے مرض بالخصوص 1936 سے ان کی عیادت اور تماداری کا فریضہ ایک طرح سے ہمارے ہی ذمہ تھا۔ چودھری صاحب کا وقت زیادہ تر جوید منزل میں گزرتا، کرشی صاحب بھی علی صبح حضرت علامہ کی خدمت میں حاضر ہو جاتے، مزاج پوچھتے، نبض دیکھتے، اپنا اطمینان اور حضرت علامہ کی کفیت مرض کا اندازہ کرتے ہوئے مطلب واپس چلے جاتے، ضرورت ہوتی تو دن میں ایک آدھ بار پھر ورنہ شام کو بالا التزام تشریف لاتے، اس میں کوئی مصروفیت خارج ہوتی نہ ہو سکتی تھی۔ راجہ صاحب بھی معمولاً روز آتے، شاید ہی کبھی ناغا ہوتا، الایا کے دفتر کی مصروفیات انہیں لاہور سے باہر آئے جائے۔ میم شین تو 1938 کے شروع ہی میں جوید منزل اٹھ آئے تھے، بچوں کی دیکھ بھال کرتے، اور بھی کئی کام ان کے ذمے تھے، بلکہ یہ کہنا چاہیے کہ باسباب محبت و عقیدت انہوں نے خود اپنے ذمے لے رکھے تھے۔ پھر حضرت علامہ کے حباب تھے، ان کے نیازمند اور ارادت کیش، وہ بھی اکثر پررش مزاج کے لیے آتے، میں بھی صبح و شام اور بسا اوقات دن میں کئی مرتبہ حاضر خدمت ہوتا، ہم سب دیر تک بیٹھتے، شام کے بعد تو باقاعدہ نشست رہتی، 12-1 بجے اٹھنا معمول ہو گیا تھا۔ علی بخش رحمہ اور دیوان علی بھی اپنے اپنے رنگ میں شریک صحبت ہوتے، گفتگو کی صورت یہ تھی کہ ہم جوید منزل پہنچتے تو کوشش ہوتی کہ اول علی بخش سے ملاقات ہو جائے اور اس دن بھر اور دن ہے تو رات بھر کا حال پوچھ لیں، پھر نشست گاہ سے ہو کر جواب گاہ کا رخ کرتے، اداب تسلیمات بجا لاتے، خیریت مزاج دریافت کرتے، طبیعت کیسی ہے، نیند کیسی آئی۔ صفحہ نمبر 7۔ دن میں کوئی تکلیف تو نہیں ہوئی، کوئی خاص بات تو نہیں، کوئی ضرورت، کوئی ارشاد، کوئی یوں سلسلہ گفتگو شروع ہوا، اور سلسلہ گفتگو شروع ہوا تو کوئی امر زیر بحث آ گیا، مثلا حضرت علامہ نے اپنی طبیعت کا حال بیان فرمایا، کسی دعا کے اچھے برے اثر کا ذکر کیا، ذہن علاج معالجے کی طرف منتقل ہو گیا، طب بطور علم اور طب بطور فن کی طرف اس کا ارتقا کیسے ہوا، ایک نظام کے مقابلے میں دوسرے کو کیا برتری حاصل ہے، مسلمانوں کی خدمات اور نظریات اس باب میں کیا ہیں، انہوں نے اسے کیسے اور کہاں تک نشو نما دیا، ان کے ذوق کے جمال اور تفنن طبع کا اظہار اس فن میں بھی ہوا، یوں علم و حکمت کے انقلابات، تہذیب و تمدن کی تبدیلیوں، ان قوموں کے تفاوت، مزاج اور فکر و فرہنگ پر رائے دانی ہونے لگتی، جہاں دفتر کوئی اور بحث چھڑ جاتی اور سلسلہ کلام ہندوستان اور ہندوستان سے باہر مسلمانوں کی طرف پھر گیا۔ ان کی سیاست اور مستقبل کی طرف حضرت علامہ فرماتے، ارباب قوم کا کیا حال ہے، ان کی سیاسی سوجھ بوجھ کیوں جاتی رہی، ان کا شعور ملی کیا ہوا، علماء دین کیا کر رہے ہیں، حضرات صوفیہ کس عالم میں ہیں، اہل دانش و بینش کیا سوچتے ہیں، ہمارے نزاعات اور ہمارا فرقہ ارائیاں کب ختم ہوں گی، ملک کس مرحلے سے گزر رہا ہے، بین الاقوامی دنیا کا کیا حال ہے، لڑائی کب ہوگی۔ حضرت علامہ ایک نہیں کئی استفسار فرماتے اور موقع ملتا تو ہم بھی کوئی استفسار کرتے، سلسلہ گفتگو آگے بڑھاتے، مگر اس احتیاط کے ساتھ کہ حضرت علامہ کے عوارض کی بدلتی ہوئی کیفیتوں کا خیال رکھیں، تاکہ ایسا نہ ہو کہ سلسلہ کام جاری رہے تو ان کے دل و دماغ کو غرض پہنچے۔ حضرات والدین کی بالخصوص ہدایت تھی کہ حضرت علامہ با آرام لیٹے رہیں، حتی الوصا کوئی بات نہ کریں، لیکن حضرت علامہ با آرام لیٹے رہتے تو کیسے، دمہ تھا اور دمہ بھی قلبی تھا کہ آہ تباس سود تو تھا ہی، سانس پھولتا، بار بار اٹھنا پڑتا، بار بار زوف ہوتا، اس حالت میں کسی پہلو چین نہیں تھا، آرام سے لیٹے رہنا کیسے ممکن تھا، نہ یہ ممکن کہ ہم ان کے حضور تمادار بنے خاموش بیٹھے رہیں۔ صفحہ نمبر 8، حضرت علامہ کو یہ امر باغیت ناگوار تھا، اس لیے وہ باوجود عوارض کی شدت اور طویل ایام علالت کے ان کا ذہن کبھی مخمل نہیں ہوا، لہذا ان کا ذوق حیات، ان کا احساس خودی، ان کا علم و فضل، فکر و فرہنگ، اخوالِ تجربات انہی کب اجازت دیتے کہ انسان اور عالم انسانی کا غرض جن رستوں سے ہو رہا ہے، اقوام و امم کی زندگی و تہذیب و تمدن کی دنیا میں جو تبدیلیاں رونما ہیں، سیاست و اجتماع اور اخلاق کے معاشرت میں جو انقلاب برپا ہے، نئے نئے تصورات اور نئے نئے رجحانات جس طرح ابھر رہے ہیں، زمانے کی رو، تجربہ اور مشاہدہ ہمیں جس مستقبل کی طرف لیے جا رہا ہے، اسلام اور عالم اسلام کو جو نئے نئے مسائل درپیش ہیں، جن نئے نئے تقاضوں اور نئی نئی مشکلوں کا سامنا ہے، بالخصوص ہماری محکومی اور مغلوبی، اور جیسا کہ ان کا ارشاد تھا ذوف الیقین اور زوال علم اور عرفان، وہ یہ سب دیکھیں اور دیکھتے ہوئے اس باب میں کچھ نہ کہیں، خاموشی اختیار کر لیں، مسلمانوں کا ماضی ان کے سامنے تھا، حال ان کے آگے، لیکن ان کی حقیقت بین نگاہیں جب ماضی سے حال اور حال سے مستقبل کا رخ کرتی تو ایسا معلوم ہوتا جیسے نفس انسانی کے جملہ حوال و شنون، حتیٰ کہ تاریخ عالم میں ان کا اظہار جس طرح ہوا ہو رہا ہے اور ہونے والا ہے، ان کی چشم بصیرت پر ایسے ہی روشن ہے جیسے روزمرہ کے واقعات سب ایک ایک کر کے زیر بحث کی جانیں۔ اندرونی صورت یہ کہنا لاحاصل ہے کہ حضرت علامہ کے ارشادات کی دنیا وسیع تھی، اتنی وسیع کہ ہم ان کی خدمت میں حاضر ہیں، کوئی بات شروع ہوئی کیسے اور کہاں سے، اس سے غرض نہیں، غرض ہے تو اس بات سے شروع ہوئی کہ ہم نے علامہ کا مزاج پوچھا، یا حضرت علامہ نے خود اپنی طبیعت کا حال بیان کیا، کوئی استفسار فرمایا، یا کسی امر کی طرف اشارہ ہوا، اور بات ہے کہ معمولی سے معمولی مسائل، معمولی سے معمولی واقعات اور حوادث سے پھیلتے پھیلتے عالم اسلام تاریخ، تمدن، سیاست اور معیشت سب پر چھا گئی، انسان، کائنات، علم و عقل، فکر و وجدان۔ صفحہ نمبر 9، ادب اور فن اس سب اس کی زد میں ہے، اس پر حضرت علامہ کا حسن بیان صاف سادہ اور دل نشین، الفاظ، فصاحت و بلاغت، برجستگی اور بے ساختی، توجہ اور التفاقات، شفقت اور تواضع، خلوص اور درد مندی کی جو ارشاد ہے دل میں اتر رہا ہے، جو بات ہے ذہن میں بیٹھ رہی ہے، پھر ان کا انکسار علم شگفتگی اور زندہ دلی کی ادغاہ ہے، نہ تعلی، نہ غرور، نہ تمانک، نہ متانت بھی ہے تو ظرافت کی چاشنی سے خالی نہیں، ادھر ہم ہیں کہ سراپا ادب، سراپا احترام حضرت علامہ کے ارشادات سن رہے ہیں، بغیر کسی جھجک کے سوالات کر رہے ہیں، سوالات کا جواب دے رہے ہیں، حقائق و معارف کی دنیا سامنے ہے، قلب و نظر کے حجاب اٹھ رہے ہیں، دل و دماغ کا رنگ نکھر رہا ہے، اللہ اکبر، کیا بے تزہ گفتگوئے اور کیا بے تکلف صحبتیں تھی، کیا سر چشمہ فیض اور کیا منبع سعادت تھا جس سے دیکھتے ہی دیکھتے محروم ہو گئے، کیا مبارک و مسعود ساتیں اور کیا شب و روز تھے کہ ادھر آئے ادھر گئے، خیر یہ تو فطرت کا قانون ازلی ہے، زمانے کی رو یوں ہی آگے بڑھتی اور بڑھتی رہے گی، مشیت ازدی میں کسی کو دخل نہیں۔ افسوس ہے تو یہ کہ حضرت علامہ کے وارث، حضرت علامہ کے ذوف الازمحال، اختلاج و ضیق النفس کے دوروں کا تقاضا تھا، احتیاط ہر لحظہ، احتیاط کی گفتگو طول نہ کھینچے، سوالات نہ پوچھے جائیں، اگر کوئی بات کہیں رک گئی ہو تو اگرچہ دل کو ذوق تفشیش ہے، جی چاہتا ہے کہ بات آگے بڑھے، بحث و نظر کے گوشے صاف ہو جائیں، لیکن بات آگے نہیں بڑھتی، بات رک جاتی ہے، یوں کئی موضوع تشنہ رہ گئے، اور اب یہ حسرت ہے کہ کاش اس ارشاد کی تشریح ہو جاتی، اس ارشاد کی نوعیت اور واضح شکل سامنے آ جاتی، لیکن ایسا نہ ہوا، اللہ کا یوں ہی منظور تھا۔ البتہ ایک بات ہے کہ اور اس کا عرض کر دینا ضروری ہے، یہ روزمرہ کی عیادت اور خیر خبر گیری یا دعا اور پرہیز اور علاج معالجے کا معاملہ تو ایک امر مجبوری تھا، جس کا ذکر اور اہتمام رہتا تو جیسا کہ حضرت علامہ کا ارشاد تھا، اس لیے کہ ان کی خودی کو نقصان نہ پہنچے۔ صفحہ نمبر 10، ان کا ذہن مرکوز تھا۔ تو فی الحقیقت دو باتوں، اسلام اور مسلمانوں پر اسلام عین حیات ہے، دنیا کو اسلام کی کس قدر ضرورت ہے، لہذا کس قدر ضرورت ہے اس کی دعوت، اس کے معنی و مقصود، تعلیمات و تشریعات کی عملاً ترجمانی، تشریح و توضیح کی، بغیر اس کے ناممکن ہے انسان اس شر اور فساد، شفافق اور بدبختی سے نجات حاصل کرے جس میں اقوام ہوں اور یا افراد۔ ہمارا قدم روز بروز آگے بڑھ رہا ہے، لیکن ہم اسلام سے کیسے بے خبر ہیں؟ اسلام پر آج سے نہیں صدیوں سے غیر اسلامی عقائد اور غیر اسلامی خیالات و عادات نے ایک پردہ سا ڈال رکھا ہے۔ رہے مسلمان سو کون سا خطرہ ہے جو امم اسلامیہ کو درپیش نہیں؟ عالم اسلام دشمنوں کے نرخے گرفت اور قبضے میں ہے، ہمارا وجود ملی ہر کہیں مجروح ہو رہا ہے اور ہو چکا ہے، اس پر صدیوں کا زوال و انحطاط، جمود اور تعطل، مغوی اور محکومی، ہمارے قوائے علم و عمل شل ہو چکے ہیں، نہ غیرت ہے، نہ حمیت ہے، نہ عزائم اور مقاصد، نہ اس نسب العین کی جدوجہد جس کے لیے امت کی تشکیل ہوئی، نہ اس کا شعور، نہ نور باطن، نہ دیدہ راہ ہے کہ مصارف زندگانی میں امید و اعتماد آگے بڑھے۔ حالانکہ باوجود نفاق و شفاق، جہالت اور تعصب کے جس میں دنیا اسلام مبتلا ہے، ہم اس نور ہدایت کی کوئی نہ کوئی جھلک جو عبارت ہے توحید و رسالت سے آج بھی کہیں نہ کہیں دیکھ لیتے ہیں۔ یہ اضطراب اور بے چینی تھی اور امت کے لیے شب و روز دل سوزی، جس میں باوجود کرب درد و کرب اور شدت عوارض کے حضرت علامہ رہ رہ کر اسلام اور مسلمانوں کا ذکر چھیڑتے، رہ رہ کر کسی خیال میں ڈوب جاتے، دفتر خاموشی اختیار کر لیتے، جیسے کوئی خاص کفیت طاری ہے، بے قراری کے سے عالم میں اٹھتے بیٹھتے یا اللہ کا ورد کرتے، عشق رسول کی والہانہ کفیتوں میں اشک بار رہتے، یا یہ کہنا تو مشکل ہے کہ راقم الحروف نے اس بیاض یاداشت کو جن الفاظ میں ترتیب دیا، اس سے حضرت علامہ کے ایمان و یقین، حضرت علامہ کے واردات و مشاہدات، حضرت علامہ کے نور بصیرت اور فکر و نظر کی تمام ترجمانی ہو گئی۔ راقم الحروف کا خیال ہے کہ نہیں، اس لیے کہ بف جوائے۔ صفحہ نمبر 11، میرے گلو میں ہے ایک نغمہ جبریل اشوب، سنبھال کر جسے رکھا ہے لامکان کے لیے، یا جیسا کہ ان کا ارشاد تھا، نغمہ اس زندہ زندہ تارہ است بیش اور شکایت کے معنی پہ ہے جامع حرف تنگ۔ راقم الحروف میں کہاں مقدرت، اس ذوق و شوق، اس سوز و ساز اور جذب و گزار کا اظہار اپنے مدود اور ناقص سے پیریا پیریا بیان کر سکے، جس نے حکمت اقبال کو شعر کے سانچے میں ڈھال دیا۔ حضرت علامہ نے فرمایا اور نہایت صحیح فرمایا، چو رخت خویش بربست از خاک، ہما گف تند با ماں آشنا بود، ولیکن کس ندا نست این مسافر، چہ گفت و بیکا گفت و از کجا بود۔ اور میں سمجھتا ہوں کہ اس کس نداست سے راقم الحروف کی ذات بھی مستثنا نہیں، لہذا کیسے کہا جا سکتا ہے کہ حضرت علامہ کے ارشادات کا تعلق حقائق اور معنی کے کہ جس دنیا سے ہے، وہ ان ارشادات میں تمام کمال ہمارے سامنے ہے جن پر یہ ارشادات مشتمل ہے اور جن کی حیثیت بوجہ اشارت ہی رہی، تاکہ ایسا نہ ہو کہ راقم الحروف ان کی تعبیر اپنے رنگ میں کرنے لگے۔ میرا خیال ہے نہیں، یہ دوسری بات ہے کہ اضا مطلب کے لیے اسے جا بجا حواشی کا اضافہ کرنا پڑا، حواشی کا اضافہ ناگزیر تھا، گو متن اور حواشی میں جس ربط اور توازن کی ضرور ہے، اس کا راقم الحروف نے ہر کہیں التزم رکھا۔ بال با الفاظ دیگر، راقم الحروف کی کوشش تھی کہ حواشی کا تعلق خواہ نفس سے، مضمون سے ہو، خواہ عبارت کے کسی حصے سے، قائرین کا ذہن بہصورت متن ہی پر مرتکز رہے، حواشی کی طرف منتقل نہ ہونے پائے، لہذا ضروری تھا کہ حواشی مختصر ہوں اور ان سے مقصود محض کسی امر کی وضاحت، صفحہ نمبر 12، یا کسی حقیقت کی طرف اشارہ۔ बैं हमा राकम उल हरूफ के लिए ये अमर के हवाशी को तूल दे तो कहाँ तक और मुख्तसर रखे तो कहाँ तक खासी परेशानी का बायस रहा को आखिरकार यही तय करना पड़ा कि इख्तसार कलाम तवालत कलाम से बेहतर बहरहाल बेहतर है। अलबत्ता अब खलश है तो ये कि इस एहतियात और अख्तसार पसंदी ने जो अपनी जगह पर ज़रूरी थी कहीं कहीं हरूफ मतलब खबत और अबारत में भी बेरतबी और उलझाव पैदा कर दिया है। ये बिलशुबा एक बड़ा नक्स और खामी है जिसका राकम हलूफ को बखूबी एहसास है लेकिन जिसके तलाफी अब इस मजमूमे की तरतीब व तबाहसानी ही में जब कभी इसकी नौबत आई हो सकेगी। दरअसल राकम हरूफ को बावजूद देखा हज़रत अलामा के इरशादात और इनके हजूर अपनी आमद रफ्त की यादाश्तें बड़ी पाबंदी से महफूज करता रहा इनकी अशात में तामल रहा। इसका ख्याल था कि जिस चीज़ की हसीयत महज निजी है इसे मंजर आम पर क्यों लाया जाए, वो खुद तो इससे इस्तफादा कर सकता है लेकिन बहुत मुमकिन है दूसरों को इससे दिलचस्पी ना हो ना इनके लिए इसमें कोई ख़ास बात। ये ख्याल था जो देर तक राकम अलरूफ के दिल में जा गजीं रहा। बाई हिमा हज़रत अलामा के अरादतमंदों और अहबाब का इसरार था कि अगर किसी को यह सआदत नसीब हुई कि हज़रत अलामा की खिदमत में बारियात हो इनके हजूर नशिस्तों और गुफ्तगू में हिस्सा ले इनके इरशादात सुने हवाले कफियात पर नज़र रखे तो क्यों ना इन सोबतों और पुर लुत्फ सातों में वो दूसरों को भी अपना शरीक कर ले वो रूहानी तौर पर ही सही। फिर जब 1938 में राकम और हरूफ का एक अच्छा खासा तवील मजमून इकबाल की आखिरी अदालत के अनवान से अंजमन तरक्की उर्दू हिंद के सह माही मजला उर्दू के खास शुमारे इकबाल नंबर में शाया हुआ तो इनका ये इसरार और भी बढ़ गया और राकम अल हरूफ को भी इनकी इस ख्वाहिश का दिल से एहतराम रहा क्योंकि इसका सर चश्मा था इस रोए अकीदत हज़रत अलामा से इनका तल्लक खातर। लिहाजा कुदरती तकाजा के अगर ज़िंदगी में ऐसा नहीं हुआ कि इन्हीं भी हज़रत अलामा की खिदमत में सफ़ा नंबर 13 बारज़ियाबी का मौका मिलता तो अपने ख्यालात और वजदान ही की दुनिया में इनसे इसी तरह करीब हो जाएं जैसे वो अब भी हम में मौजूद है। लेकिन कुछ राकम अल हरूफ की मजबूरियाँ और कुछ हालात की नामसहादत वक़्त गुजरता रहा ताकि हबाब के पहम व इसरार और बिल आखिर मुमताज़ हसन साहब के मुखलसाना तकाजों से इकबाल अकेदमी का वजूद इनकी मुसलसल कोशिशों शबाना रोज़ मेहनत और तवज्जा कार हेन मिन्नत है मजबूर हो गया कि कलम हाथ में लेकर और इस फरीजे को जो मुद्दत से टल रहा था जल्द से जल्द सर अंजाम दे डाले। अलबत्ता दुख है तो इस ये कि इसके बाद हबाब बिलखसूस वो रफीक व शफीक जो इसका दस्ते बाजू और सहारा था अली आला हाजा हजरत अलामा के बजर अरादत कैश जो बताकीद कहा करते थे इस काम की तकमील जल्द से जल्द हो जानी चाहिए जिंदगी का कोई एतबार नहीं खुद ही जिंदगी को खैरबाद कह गए। ये एहसास बड़ा तकलीफ देह है और राकम अल हरूफ को दिली रंज के इन औराक की तस्वीर व तबजीर और तबाह में अगर ये मजबूरी हालात का रुकावट पैदा ना होती तो इन सतूर के लिखने की जो गोया मजबूरन लिखना पड़ी नौबत ही ना आती। लिहाजा अब जो ये मजमूआ शाया हो रहा है तो ज़ेन बेअख्तियार माजी की तरफ पलट गया और दिल अपनी महरूमी और बदनसीबी पर अफसोस किए बगैर ना रहा। मुमताज़ हसन साहब से भी माजरत ख्वाह हूँ कि इन्हीं इसके लिए साल साल इंतज़ार करना पड़ा। बई हमा उन्होंने इस अमर को हमेशा नज़रअंदाज किया मैं इनका ममनून और सपास गुजार हूँ। 30-32 बरस गुजर गए हैं चश्मे फलक ने एक नहीं कई इनकलाब देखे दुनिया बदली इंसान बदल गए ज़माने ने करवट ली एक दौर ख़त्म हुआ दूसरे ने कदम रखा लेकिन इन दिनों की याद जब राकम हरूफ कभी तन्हा कभी अक्सर बेशतर हबाब के साथ हजरत अलामा की खिदमत में हाजिर होता वैसे ही ताज़ा है जैसे कल की बात है। अब भी जब मेरा गुजर शहरा इलामा इकबाल इस वक्त म्यू रोड और शहरा अब्दुल हमीद इब्न अल बादेस इस वक्त इम्प्रेस रोड या इस सड़क से होता जो सदर दफ्तर रेलवे के एक पहलू में सफ़ा नंबर 14 में शर्कन गर्बन इस वक्त की म्यू और इम्प्रेस सड़कों को बहम मिलाती हुई ज्वेद मंजर के बिलमुकाबल ख़त्म हो जाती है तो यूँ महसूस होता है जैसे मेरे कदम अब भी ज्वेद मंजर की तरफ उठ रहे हैं जैसे फर्श करशी साहब शायद रास्ते में मिल जाएं और हो सकता है कि चौधरी साहब भी जैसे राजा साहब आते ही होंगे। अली बख्श मुंतज़िर होगा इससे सहन या बरामदे ही में मुलाकात हो जाएगी खुदा करे हजरत इलामा की तबीयत अच्छी हो। यूँ दफ्तर हाल माजी का जामिया ओढ़ लेता है पुरानी सूरतें आंखों में भर फिर जाती हैं मैं एक लहजा के लिए रुक जाता हूँ और फिर अयाम गुज़िश्ता की साथ की याद साथ लिए आगे बढ़ जाता हूँ। बाइना जब कभी जवेज़ में अंदर जाना होता है और इस कमरे में बैठता हूँ जो कभी अलामा शाज ही तशरीफ़ फरमा होते, अला ये के तकल्फन किसी ज़रूरत की बिना पर या फिर आहियान 1935-1936 में जब ऐसा मालूम होता था इनकी सेहत तरक्की कर रही है तो आंखें बेख्तियार इस दरवाजे की तरफ उठ जाती हैं जिससे होकर हम इस कमरे में जो हजरत अलामा की ख्वाब गाह था इनकी खिदमत में हाजिर होते। मैं इस दरवाजे को देखता हूँ, नगाहें बज़ाहिर दरवाजे पर हैं लेकिन हकीकतन अयाम गुज़िश्ता पर के एक एक करके आंखों में फिर रहे हैं। हजरत अलामा साहब फराश हैं लेकिन जहन बेदार, तबीयत शगुफ्ता वही पलंग है और वही इसके पास रखी हुई तपाई, वही सरहाने की अलमारी मगर किताबों से खाली के इस्लामिया कॉलेज की नज़र कर दी गई है, वही हुक्का और शायद दो एक कुर्सियाँ। जवेद मंजिल की सादगी अलबत्त तकल्लफ से बदल चुकी है, वो इसकी हैयत में कुछ ज़्यादा फ़र्क नहीं आया। सहन के मगरबी गोशे में सड़क के साथ जो मुख्तसर सी चार दीवारी किसी ज़माने की टूटी फूटी मस्जिद की यादगार थी और जिसे हजरत अलामा ने बामुश्किल बल्दिया की इजाज़त से महफूज कर लिया था, अब एक छोटी सी हसीनो जमील मस्जिद में तब्दील हो चुकी है। नीचे की मंजिल में दुकानें हैं, मस्जिद बलाई मंजिल में है जिसकी खुशनुमा महराबें और एक गोशे से निकलता हुआ चकोर मगर बड़ा मतवाजन और खूबसूरत मीनार डॉक्टर जवेद इकबाल के ज़ौक़ जमाल की दाद दे रहा है। सफ़ा नंबर 15। जवेद मंजिल की रौनक बदस्तूर कायम है, अल्लाह ताला कायम रखे। इस्तदारक के साथ चंद एक ज़मीमों का इजाफा भी कर दिया गया और ये एक तरह से ज़रूरी है। इशारिये की शमूलियत तकल्फन नहीं बल्कि इसलिए की गई है कि हजरत अलामा ने जिन हकायक या मुबहस में और मसाइल की तरफ जस्ता जस्ता इशारात किए हैं इन यक जा करने में आसानी हो। मसवदे और इशारिये की तरतीब और तैयारी मुहिब्बी सैयद अमजद अल्ताफ के हाथों से हुई, मैं इनका ममनून हूँ और मुहिब्बी बशीर अहमद डार डायरेक्टर इकबाल अकेदमी का भी जिनकी बदौलत इस सिलसिला में कई एक सहूलतें मैसर आईं। मशफक मुकर्रम डॉक्टर फरह मलक का शुक्रिया बिलखसूस वाजिब है, इनकी तवज्जो शामिल हाल ना होती तो इन औराक की तकमील नामुमकिन थी। सैयद नज़ीर नियाज़ी। सफ़ा नंबर 16। सन 1938 शनबा यकम जनबी दोपहर के करीब हाजिर हुआ। हजरत अलामा हल्के गुलाबी से रंग की शाल ओढ़े तकियों का सहारा लिए मुलाजम खाने से बाहर धूप में इस्तराहत फरमा रहे थे। पास ही अली बख्श तख्त पर बैठा चाय बना रहा था। मैंने सलाम अर्ज की और खैरियत मिजाज पूछी तो हसबे ममूल फरमाया अल्हम्दुलिल्लाह अच्छा हूँ। इतने में अली बख्श कुर्सी उठा लाया और मैं बाअदब इस पर बैठ गया। अरशाद हुआ आज क्या खबर है? मैंने कहा खबर तो कोई नहीं, इसलिए कि हजरत अलामा को खबरों से दिलचस्पी थी तो सिर्फ इस हद तक कि जंग कब होती है या फिर इन्हीं जस्तजू रहती तो इस अमर की कि लीग की मसाही इतिहाद कहाँ तक कामयाब हुई। मुसलमानों के मुस्तकबिल का दारोमदार जिस मुतहद्दा मुहाज के क्याम पर है, यूनियनिस्ट पार्टी और इस कमाश की दूसरी जमातें इसमें रुकावट डाल रही हैं। हमारे मजहबी और नीम मजहबी फिरकों की रवश इस बाब में क्या है? शायद कुछ ऐसे ही हालात थे जिनके जेरे असर उन्होंने कदरे तामल के बाद फरमाया ये किसने कहा था कि जमात अहमदिया में हर कोई शामिल हो सकता है ख्वा इसके अकायद कुछ भी हो। शर्त सिर्फ ये है कि खलीफा साहब की बैत कर ली जाए। बाज़ाहिर ये अफ्तसार बड़ा गैर मुतवक्का था लेकिन मुझे इस पर मतलब तज्जब नहीं हुआ, इसलिए कि अभी कल ही की बात है कि इस जमात की सियासी और मजहबी इतिहाद और यकजहती की राह में कहाँ तक हायल है। हजरत अलामा मुसलमानों को मुतहद देखना चाहते थे और मुसलमानों के इतिहाद की कोई सूरत थी तो ये कि इनका शौर मिली और एहसास जमात मजबूत हो। यूं ही इनका रोज़ अफजू इंतशार जोहफ व अजमा हाल दूर हो सकता था और यूं ही आज़ादी की इस जद्दोजहद में जिससे इनका अलग रहना नामुमकिन था वो किसी मरकज पर जमा होकर कोई मुसर कदम उठा सकते थे। सफ़ा नंबर 17। लेकिन दो ख़तरे थे जमात अहमदिया का इस सिलसिला में सद्देबाब ज़रूरी था। एक बरूनी यानी लादीन सियासत का वो रेला जो मगरबी तहजीब के इस्तालिया असर और नफूज की बदौलत बड़ी तेज़ी से बढ़ता चला आ रहा था और जिसकी रोकथाम ना की जाती तो डर था कि आज़ादी इतिहाद वतनीत और कौमियत के बज़ाहिर बुलंग बांग मगर बेआज़तन बेरूह तस्वरात का फरेब इन्हीं अपने इस मौक़िफ़ से इस्लाम बजाय खुद एक मदार सियासत से मुनहरफ ना कर दे। दूसरा अंदरूनी और वह मुसलमानों की ज़हनी खलफशार के सदियों के इस्तबदाद پادشاہ اگردی اور فرقہ آرائی نے انہیں یہ سمجھنے کا موقع ہی نہیں دیا کہ اسلام عبارت ہے جس نظام اجتماع و عمران سے اس میں ہماری اطاعت کا محور کیا ہے۔ یہ صورتحال تھی جس کا حضرت علامہ کو خیال آتا تو ان کا ذہن تباً جماعت احمدیہ کی طرف منتقل ہو جاتا، اس لیے کہ جماعت احمدیہ اگرچہ اصولاً سواد اعظم سے کٹ چکی تھی بلکہ سواد اعظم کو سواد اعظم ہی نہیں مانتی تھی، لیکن مسلسل اس سے تعلق اور وابستگی پر بھی مصر تھی، بالخصوص اس وقت سے جب یہ صاف نظر آ رہا تھا کہ ہندی اسلامی سیاست کا گزر جس مرحلے سے ہو رہا ہے اور اس سے لازماً جو تبدیلیاں مرتب ہوں گی وہ بہت ممکن ہے اس جماعت کی علیحدگی پسند روش میں کچھ مشکلات پیدا کر دیں۔ اسے گویا امت سے لاگ بھی تھا اور لگاؤ بھی۔ ایک طرف اس کی کوشش تھی کہ سواد اعظم سے باہر اپنا الگ تھلگ وجود قائم رکھے، دوسری جانب یہ اصرار کہ مسلمان اسے امت کا جز تسلیم کر لیں، اور وہ بھی اس بنا پر کہ ان کے باہمی اختلافات کچھ بھی ہوں غیر مسلم تو بہرحال انہی مسلمان ہی سمجھتے ہیں۔ بالفاظ دیگر اس جماعت کا کہنا یہ تھا کہ ہم مسلمان ہیں تو اس لیے کہ ہندو اور عیسائی ہمیں مسلمان کہتے ہیں، کہ ہم ان معنوں میں مسلمان ہیں جن معنوں میں ہر مسلمان کا مسلمان ہونا اور دوسرے مسلمان کو مسلمان کہنا فرض ہے۔ لہذا جماعت احمدیہ کا یہ خیال تھا کہ اور نہیں تو مشارکت اسمی ہی کی بنا پر وہ مسلمانوں سے متحد ہو سکتی ہے، حالانکہ یہ اتحاد کے کوئی مثبت اساس نہیں تھی بلکہ از روئے مسہلت اور صفحہ نمبر 18 موقع شناسی مفاہمت کی ایک وقتی اور باعتبار نوعیت سلبی تجویز، تاکہ اگر ہندو اور برطانوی سیاستدان اسے مسلمان ہی میں شامل سمجھتے رہے تو اس خیالی یا حقیقی خطرے کا ازالہ ہو سکے گا جو اندرونی صورت اسے درپیش تھا، لیکن مسلمانوں کے لیے تو اس قسم کا سطحی اور بے روح اتحاد ناقابل قبول تھا۔ وہ سمجھتے تھے اور بجا طور پر کہ مسلمانوں کا اتحاد امت کا اتحاد ہے، یعنی ان کی اس وحدت کا اعتراف جس کا تقاضا ہے کہ فرقوں کا آزادانہ وجود ختم ہو جائے، یہ نہیں کہ امت در امت کے اظہر میں وہ ایک دوسرے سے سودے بازی کرنے لگیں، جیسا کہ سیاسی جماعتوں کا قاعدہ ہے کہ جیسا کہ جماعت احمدیہ اعلان کر چکی تھی کہ اس کو لیگ اور کانگریس دونوں سے الگ الگ گفت و شنید میں تعمل نہ ہوگا۔ بہرحال میں نے حضرت علامہ کے استفسار پر عرض کیا کہ یہ بات میں نے بھی سنی تھی بلکہ شاید مجھ ہی سے آپ تک پہنچی ہو، معلوم نہیں اصولاً جماعت کا فیصلہ اس باب میں کیا ہے، لیکن ایک مرتبہ مجھے بھی اس قسم کی دعوت دی گئی تھی، بلکہ اس سلسلہ میں میرا افضل علی مرحوم کی مثال بھی پیش کی جاتی ہے۔ میر صاحب مرحوم نے بھی شروع شروع میں اسی شرط پر بیعت کی تھی کہ جماعت کو ان کے عقائد سے کوئی تغرض نہیں ہوگا، چنانچہ وہ اپنے عقائد پر قائم رہے اور جماعت میں بھی شامل ہو گئے۔ ابائی وطن ضلع مراد آباد لیکن پنجاب ہی میں پرورش پائی، یہیں ایم اے کیا، محکمہ انکم ٹیکس میں ملازم ہوگا اور ترقی کرتے کرتے اسسٹنٹ کمشنر کے عہدے تک جا پہنچے۔ مشہور صاحب طرز ادیب سید سجاد حیدر یلدرم کے قرابت داروں میں سے تھے، خود بھی بڑے شگفتہ مزاج اور ادب دوست انسان تھے۔ ان کے ادبی مضامین کا ایک مجموعہ شاید کیس کے قلمی نام سے شائع بھی ہوا تھا، لیکن اس قسم کی مشروط بیعت یعنی آزادی عقائد کے باوجود جماعت میں شمولیت کی حکمت سمجھ میں نہیں آتی، آخر ایسا کیا جائے تو کس لیے؟ صفحہ نمبر 19 اس لیے کہ اسلام کی خدمت میں ہم جماعت کا ہاتھ بٹائیں، یوں کہ جماعت احمدیہ نے تبلیغ اسلام کو جو نظام کر رکھا ہے اسے تو سب جانتے ہیں، پھر چونکہ تبلیغ اسلام ہی اسلام کی سب سے بڑی خدمت ہے لہٰذا کیوں نہ ہم اپنے عقائد پر قائم رہیں اور جماعت میں بھی شامل ہو جائیں، اس میں کیا مذائقہ ہے؟ اس پر اسلام اور خدمت اسلام کا مسئلہ زیر بحث آ گیا۔ اول سوال پیدا ہوا کہ جب مقصد اسلام کی خدمت ہے اس لیے ہر مسلمان باوجود اختلاف عقائد جماعت احمدیہ میں شامل ہو سکتا ہے تو قطع نظر اس سے کہ جماعت احمدیہ کے عقائد کیا ہیں وہ اس مقصد کے پیش نظر خود ہی مسلمانوں میں شامل کیوں نہیں ہو جاتی؟ کیوں نہ وہ ترک موالات کی اس روش کو ترک کر دے جو مذہب ہو یا سیاست یا معاشرت غرضیہ کے ہر مار میں اس نے مسلمانوں کے خلاف احتیاط اختیار کر رکھی ہے۔ خدمت اسلام کی منطق کا تو بہرحال یہی تقاضا ہے کہ جماعت احمدیہ بھی اس نظام ملی کو قبول کر لے جو وحدت امت کا ضامن ہے، لیکن جو اسے قبول نہیں اور ہے تو اپنی شرط پر، شرط یہ ہے کہ جب امت کا وجود جماعت احمدیہ سے مختص ہے تو امت کو چاہیے کہ اپنا وجود اس میں ضم کر دے، یہ نہیں کہ جماعت احمدیہ امت میں شامل ہو جائے، یہ موقف ہے جو اس نے رسالت اور ختم رسالت کے ایک ایسے تصور کی بنا پر جس سے بظاہر رسالت اور ختم رسالت کی شان میں اضافہ ہوتا ہے قائم کیا ہے، لیکن جس سے نہ صرف جماعت سے باہر امت کا وجود کال عدم ہو جاتا ہے بلکہ غور سے دیکھا جائے تو اس کے سلسلہ تبیر و تعویل کی انتہا ہر لحاظ سے سوئے ادب پر ہوتی ہے، اور یہ وہ بات ہے جو حضرت علامہ کے لیے باغیت ناگوار بلکہ ناقابل برداشت تھی۔ رہی خدمت، اسلام کے پیش نظر جماعت میں مشروط شمولیت، سو اس سلسلہ میں ایک دوسرا سوال یہ پیدا ہوتا ہے کہ اس مشروط شمولیت کو ایک طرح کی آزمائشی صفحہ نمبر 20 شمولیت ہی سے تبیر کرنا پڑے گا، اس لیے کہ انجام کا راز کا نتیجہ ہوگا احمدیت کا تمام کمال اقرار یا تمام کمال انکار، گو انکار کے مواقع کم ہے، انسان جس حلقے میں شریک ہوتا ہے اٹھتا بیٹھتا ہے آخر الامر اسی میں ضم ہو جاتا ہے، مثل مشہور ہے صحبت کا اثر، اور صحبت کا اثر بڑی چیز ہے، یوں بھی اثر افرینی اور اثر پذیری انسانی طبیعت کا خاصہ ہے، لہذا یہ مشروط شمولیت جس کی اگر فی الواقعہ دعوت دی جاتی ہے خدمت اسلام کی دعوت نہیں ہے بلکہ جماعت کے حلقے کو وسیع کرنے کی ایک تدبیر ہے جس سے تبلیغی نظامات بالعموم فائدہ اٹھاتے ہیں، حتیٰ کہ بعض تو اس معاملہ میں عقائد کا نام تک نہیں لیتے، صرف میل جول اور اختلاط اور ارتباط پر اتفاقہ کرتے ہیں۔ مثال کے طور پر ان اثرات ہی کو لیجئے جو بسبب محکومی و مغلوبی مسلمانوں نے غیروں کی صحبت میں قبول کیا اور یوں رفتہ رفتہ ان رستوں پر گامزن ہو گئے، جو خیالات ہوں یا عادات ان اسلام سے دور لیے جا رہے ہیں، اثر پذیری اور اثر افرینی کا یہی عمل ہے جس سے مذاہب پھیلتے اور قومیں ایک دوسری پر غلبہ حاصل کرتی ہیں یا ایک تہذیب دوسری تہذیب پر چھا جاتی ہے، چنانچہ اس قسم کے مخالف اور موافق اثرات جو افراد کی زندگی میں اندر ہی اندر اور چپ چاپ کام کرتے رہے بآسانی تلاش کیا جا سکتا ہے، خواہ یہ تہذیب و تمدن کا عروج و زمال ہو یا سیاست اور معاشرت کی تبدیلیاں، تاریخ کے صفحات اس قسم کے مظاہرے سے بھرے پڑے ہیں۔ رومی، صحبت سالے تیرا سالے کندز، صحبت سالے تر سالے کند، صحبت دنا عبادت عین بود، صحبت ابواب سعادت عین بود۔ حضرت علامہ چائے پی چکے تھے، تھوڑی دیر کے بعد دعا بھی کھائی، حکے کے دو ایک کش لیا اور پھر بسبب تنفس کچھ سستا کر گفتگو کا آغاز فرمایا۔ تو اب سوال یہ تھا کہ یہ اسلام اور خدمت اسلام کا معاملہ جس پر جماعت احمدیہ اس قدر زور دیتی ہے فی الحقیقت ہے کیا؟